नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गर्दै आफ्नो कार्यलाई अगाडि बढ़ाएको छ, जसमा सार्वजनिक सेवा प्रवाहको विषयलाई बढ़ी महत्वका साथ उठाइएको छ। विगतमा सार्वजनिक सेवा भनौं अझ सरकारी कार्यालयहरूमा सेवाग्राही जाँदा जसरी त्यहाँ काम हुनुपर्ने थियो त्यो काम चाहिँ सहज ढंगबाट नभएको गुनासो आउने गरेको थियो र आउने गरिरहेको छ, र यसलाई सुधार गर्नका लागि विभिन्न प्रयासहरू पनि भएका छन्। र अहिलेको सरकारले विशेष गरी सार्वजनिक सेवा प्रवाहलाई चाहिँ नागरिक मैत्री जनमैत्री बनाउनका लागि विभिन्न प्रयासहरू अगाडि सारेको छ। सँगै सरकारले नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता राहदानी, राष्ट्रिय परिचय पत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणाली मार्फत सञ्चालन गर्ने, नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने व्यवस्था तत्काल लागू गर्ने जस्ता विषयहरू उठाएको छ। सार्वजनिक सेवालाई अझै बढ़ी प्रभावकारी बनाउन सरकारले हाल बिहान 9 बजेदेखि बेलुका साँझ 5 बजेसम्म कार्यालय समय निर्धारण गरेको छ, जसमा सातामा 2 दिन सार्वजनिक विदा दिएको छ। यसले अहिलेको जुन खालको इन्धनको समस्या छ, इन्धनको मूल्य चर्किएको छ, यसलाई सम्बोधन गर्दै सार्वजनिक सेवालाई पनि अझै प्रभावकारी र चुस्त बन्ने आशा सरकारले दिएको छ। सरकारको यो निर्णयसँगै सार्वजनिक सेवा प्रदायकहरू आफै स्वत सक्रिय भएर प्रभावकारी सेवा सञ्चालन गरेका समाचारहरू आइरहेका छन् भने कतै चाहिँ बिहान 9 बजेदेखि कार्यालय समय भए पनि कर्मचारीहरू 9 बजे आउने, त्यसपछि 10 बजेसम्म पनि सेवाग्राहीको काम नगर्ने गरेका समाचारहरू पनि आउने गरेका छन्। यो पक्षमा सरकारले अवश्य पनि निगरानी बढ़ाउनेछ। अर्कोतर्फ सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अगाडि सारेका कामहरूको सेवाग्राहीहरूले तारीफ गरेका छन्। सामाजिक सञ्जालहरूमा हामीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिएका सेवाहरू, त्यहाँ सेवा मैत्रीहरूलाई, सेवा भनौं न सेवाग्राहीहरूलाई चाहिँ आधार सत्कार गर्ने प्रवृत्ति र विशेष गरी पब्लिक अनाउन्समेन्ट सिस्टम प्रशासन कार्यालयले यो पब्लिक अनाउन्समेन्ट सिस्टम लागू सञ्चालनमा ल्याएसँगै सेवाग्राहीहरूलाई सहज भएका समाचारहरू र स्वयं सेवाग्राहीहरूबाट त्यसको प्रतिक्रिया आएको छ। आज हामी विशेष गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउने र जनमैत्री बनाउने, सेवाग्राहीलाई चाहिँ अझै सार्वजनिक सेवाप्रति उत्तरदायी बनाउने, विश्वासयोग्य बनाउने सन्दर्भमा सार्वजनिक निकायले, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूले कसरी प्रभावकारी सेवा प्रदान गर्न सक्छन् भन्ने सन्दर्भमा केन्द्रित हुन्छौं। आज हामीसँग सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउँदै अगाडि बढ़िरहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सन्दर्भ उठाउँछौ। हामीसँग हुनुहुन्छ प्रमुख जिल्ला काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल। सिन्डियो साहब,
हजुर,
स्वागत छ यहाँलाई। अब अहिले सरकारले शासकीय सुधारका 100 कार्यसूची अगाडि बढ़ाउँदै काम अगाडि बढ़ाएको छ, अब जसमा चाहिँ सार्वजनिक सेवा प्रवाहलाई चाहिँ बढ़ी महत्व दिएको छ। अब यसै सन्दर्भमा यहाँले, यहाँको नेतृत्वमा रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवाबाट सेवाग्राहीहरू सन्तुष्ट भएर सामाजिक सञ्जालहरूमा प्रतिक्रिया लेखेको हामीले हेर्न पाएका छौं, त्यस्तो तारीफ गर्ने गरी के सेवा, कसरी सेवा प्रदान गर्दै हुनुहुन्छ यहाँहरू?
यो तपाईँले एकदमै महत्वपूर्ण विषयमा जुन प्रश्न गर्नुभएको छ त्यसको लागि म धन्यवाद दिन चाहन्छु। यो गएको भाद्र 23 र 24 गते विशेष गरी 24 गतेको पृथक घटनाहरू हुन्। 23 गतेको जेएनजी आन्दोलनका क्रममा प्रकट भएको, प्रस्फुटन भएको, विस्फोट भएको जुन जनआवाज थियो, जेएनजी पुस्ताको आवाज, सुशासन सेवा प्रवाह, र बिचौलियाहरूको अन्त्य, भ्रष्टाचारको अन्त्य जस्ता विषयहरू, यद्यपि यी विषयहरू सधैँ झैँ उठिरहेकै विषयहरू हुन्, फेरि त्यही बेला त्यो समयमा सबभन्दा बढी विस्फोटको रूपमा आयो। त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ, यो सुशासन, सेवा प्रवाह र सेवाग्राही मैत्री खालको कार्यालयको सम्पूर्ण वातावरण, त्यसको आर्किटेक्चरल सेटअप भनौँ त्यसलाई, त्यो वास्तु विन्यास पनि भन्ने गर्छु म, त्यो वास्तु विन्यास पनि त्यो ढङ्गले मिलाउनु पर्छ भन्ने लाइनबाट हामी गयौँ, नम्बर एक। अर्को कुरा, यो जुन जेएनजी आन्दोलनकै क्रममा भाद्र 24 गते, मैले अघि सुरुमै भने पृथक घटना यो जसबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँ त्यो आन्दोलनको पनि फेरि इपी सेन्टरमा रह्यो, त्यो कारणले गर्दाखेरि यो कार्यालय जलेर सम्पूर्ण रूपमा ध्वस्त र खरानी भएको कार्यालय हो। अनि हामी त्यो खरानीबाट यो कार्यालयलाई उठाएर, अनि अब सबभन्दा ठुलो कुरा यसमा, यो जुन मैले आन्दोलनको रापबाट यो कार्यालय ध्वस्त भयो त्यसबाट पनि हामीले प्रेरणा लिँदै वाइ वी वेयर टार्गेटेड, हामी किन एकदम टार्गेटमा पर्यौँ भन्ने पार्टबाट पनि मैले सोच्ने प्रयास गरेँ। यो जेएनजी आन्दोलन लगत्तै पछि झन्डै 15-17 दिन पछाडि म त्यहाँ प्रमुख जिल्ला अधिकारी भएर जाँदै गर्दा त्यहाँ कुनै पनि अवस्था कार्यालयको दुरुह, असाध, अत्यन्त दुरुह अवस्था थियो। मलाई प्लास्टिकको कुर्सीमा अनि पालमा साथीहरूले हाजिर गराउनु भयो, त्यहाँबाट हामीले कार्य आरम्भ सुरु गर्यौँ। यो गर्दै गर्दा हामीले पहिला त सबभन्दा सुरुमा यो कार्यालयको एउटा भवनको जरुरी भयो र नजिकै कहीँ कतै भवन उपलब्ध हुन सक्छ कि भन्दै खोज्दै 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 जाँदा, यो विगतमा झन्डै 7 वर्ष अगाडि निर्माण सुरु भएर अहिले पनि अलपत्र अवस्थामा रहिराखेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एउटा भवन हामीले भेट्टायौँ। त्यो चाहिँ निर्माण व्यवसायी ठेकेदारले पनि उहाँले झन्डै 4 वर्ष अगाडि अहिलेको स्वरूपमा ल्याइसकेको, तर भुक्तानीका प्रक्रियाहरू पनि बाँकी र हस्तान्तरण बर बुझा पनि बाँकी, सबै कुराहरू बाँकी भएको र त्यसलाई कार्यालयको रूपमा लेआउटमा ढाल्न सकिन्छ भन्ने लागेपछि हामीले त्यो भवनलाई अकुपाई गऱ्यौँ, उहाँहरूसँग माग्यौँ ल यो हामीलाई केही समयको लागि प्रयोग गर्न दिनुहोस्, हाम्रो नयाँ भवन नबन्दासम्म भनेर हामीले उहाँहरूलाई अनुरोध गऱ्यौँ। तर त्यसलाई उहाँहरूले मान्नु भएन, नमानेपछि हामीसँग अर्को विकल्प पनि थिएन, किनभने यो कार्यालय जिल्ला प्रशासन कार्यालय उहाँहरूको पनि कार्यालय हो, सबैको, आम जनताको, काठमाडौँवासीदेखि लिएर नेपालभरिका सेवाग्राहीहरूलाई सेवा दिनुपर्ने कार्यालयलाई एउटा भवन अत्यन्त जरुरी थियो र त्यसलाई लिएर हामीले अफिस लेआउटमा ढाल्दै 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 र त्यसको रिइन्जिनियरिङ गर्दै, सेवाको पनि रिइन्जिनियरिङ गर्दै र सेवाग्राहीलाई कसरी, हामी कहाँबाट सेवाग्राही कहाँबाट प्रवेश गर्नुहुन्छ, उहाँहरू के के प्रकारको सेवा लिन आउनुहुन्छ र उहाँहरूको कसरी हामी बेस्ट पोसिबल म्यानेजमेन्ट गर्न सक्छौँ र उहाँहरूलाई एकदम सन्तुष्ट बनाएर सेवा प्रवाह गर्न सक्छौँ भन्ने मोडेलबाट यसको वास्तु विन्यास चाहिँ तय गर्ने काम चाहिँ गऱ्यौँ हामीले सबभन्दा पहिला। म तपाईँलाई सामान्य उदाहरण दिन्छु, अति अति सामान्य लाग्छ हेर्दाखेरि, तपाईँ अहिले काठमाडौँ, यो सामान्यतया काठमाडौँ यो चिसो ठाउँ हो, यहाँको वेदर हेर्नुभयो भने चिसो हुन्छ यहाँ। अहिले हाम्रो धेरै 90% भन्दा बढी सरकारी कार्यालयहरूमा जानुभयो भने त्यहाँ फलामको कुर्सी राखिएको छ सेवाग्राहीका लागि। तपाईँले कल्पना गर्नुहोस् त, तपाईँ आफै गएर फलामको कुर्सीमा चिसो बिहानीमा गएर तपाईँ फलामको कुर्सीमा बस्नुहोस्, तपाईँलाई कस्तो हुन्छ, आङ एकचोटि सिरिङ्ग हुन्छ कि हुँदैन? सामान्य भन्दा सामान्य कुराहरूलाई हामीले ख्याल गर्नुपर्ने देखिएको छ। मैले त्यसलाई पनि मध्यनजर गर्दै 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 हामीले अनि अन्ततः कता लग्यौँ भन्दाखेरि, गत विगतको कार्यालयको वास्तु विन्यास के हो भन्ने कुरालाई त्यसबाट पनि हामी प्रेरित हुँदै हेऱ्यौँ। हेर्दै जाँदा हामीले के देख्यौँ भनेदेखि, सेवाग्राही बाहिर, कर्मचारी भित्र, हामी कर्मचारी भित्र, सेवाग्राही बाहिर, झ्यालभन्दा बाहिर, झ्यालभित्र हामी, झ्यालबाट बाहिर सेवाग्राही, सेवाग्राहीको लामो पङ्क्ति लाइन, त्यसपछि गएर त्यहाँ तपाईँको मिचिएर, थिचिएर, पेलिएर, उफ्रेर, झुन्डिएर अनि सेवा लिनुपर्ने बाध्यात्मक अवस्था चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पनि थियो मैले म आफै सेवाग्राही भएर पनि मैले पटक पटक त्यहाँबाट सेवा लिएको कार्यालय हो त्यो, र मैले मेरो आफ्नै बच्चाहरूको नागरिकता बनाउन भनेर जाँदाखेरि पनि मलाई मेरो सानो सानो बच्चाको नागरिकता बनाउन जाँदा मलाई दुई दिन लागेको छ मैले त्यहाँबाट सेवा लिँदाखेरि. त्यो अवस्था चाहिँ गत डेढ दुई वर्ष अगाडिको कुरा मैले तपाईँलाई निवेदन गरेँ. मैले त्यसबाट पनि प्रेरणा लिइरहेको थिएँ एकातिर, अनि अब यसलाई हामी समग्र आर्किटेक्चरल सेटअप, अघि मैले भने वास्तु विन्यास नै कसरी मिलाएर लिएर जान सक्छौँ, सेवाग्राही बाहिर कर्मचारी भित्र, अनि त्यसपछि बिचमा को भन्दाखेरि बिचौलिया. अब बिचौलिया कहाँ छिर्यो भन्नु होला भने हाम्रा ट्रेडिसनल, अहिले पनि मैले कोही कसैलाई कुनै कार्यालयलाई यो कार्यालय खराब होला यो असल होला भनेर मैले अहिले डिमार्केसन गर्ने मसँग डेटाबेस पनि छैन, मैले कसैलाई आरोप पनि लगाएको छैन. तर तपाईँको यो यो रेडियो नेपालबाट म म्यासेज पनि किन दिन चाहन्छु भने म पनि सेवाग्राही हो, म जिल्ला प्रशासन कार्यालयको हकमा म कर्मचारी हुँ, म मालपोत गएँ भने, म यातायात गएँ भने, म अस्पताल गएँ भने म पनि सेवाग्राही हो,
हजुर
तपाईँ पनि सेवाग्राही हो. भनेपछि त सार्वजनिक सेवामा सुधार त जहाँ सुकै पनि जरुरी छ.
त्यसो भए अब सिडिओ साहब, अब सुधारका लागि एउटा ठूलो काम गर्नुपर्छ भन्ने पनि छैन. यहाँले उल्लेख गरे जस्तै एउटा सामान्य कुर्सीको उदाहरण दिनुभयो, बस्ने ठाउँको उदाहरण दिनुभयो, अब सँगै अब खाने पानी, पिउने पानीको व्यवस्था, तातो पानी, चिसो पानी राख्ने, अब यी सामान्य कुराहरूमा सुधार गर्दै गयो भने पनि सार्वजनिक निकाय, अझ कर्मचारी र सेवाग्राही बीचको दूरी घट्ने रहेछ.
हजुर,
हामीसँग समयको पनि सीमितता छ, त्यसैले
अब यसमा चाहिँ तपाईँको ट्रेडिसनल कार्यालयहरू परम्परादेखि चलिआएका हाम्रा कार्यालयको मोडेल तपाईँलाई मैले बताउँदै थिएँ. त्यो बिचमा के भयो, सेवाग्राही बाहिर लाइनमा लामो लाइनमा लाग्दै गर्दा लाइनभन्दा भित्र छिर्यो को भन्दा बिचौलिया. अब बिचौलिया र कर्मचारी चाहिँ भित्र भयो, सेवाग्राही बाहिर भयो, यसबाट पीडित को भयो भन्दा सेवाग्राही भयो. हो, यसलाई उल्ट्याउनलाई हामीले के गर्यौँ भने सेवाग्राही र कर्मचारी सँगसँगै भित्र. अब बाहिरको हुने भयो भन्दा बिचौलिया बाहिर भयो, यसको इन्जिनियरिङ हेर्नुहोस् पहिला. अनि यसलाई हामीले के भन्यौँ भने लाइनबाट लाउन्जमा ढाल्ने गरी लाउन्जहरू बनाइयो, तयार गरियो. लाइनबाट लाउन्जमा ल्याउने बित्तिकै के भयो, वेटिङ लाउन्जहरू बनायौँ हामीले. वेटिङ लाउन्जमा वाइफाई छ, तातो पानी चिसो पानी छ, एकदमै कम्फर्टेबल खालको बसाइ व्यवस्थापन छ. त्यसपछि लाउन्जमा नै यो हेल्प डेस्क र फ्रन्ट डेस्कलाई एकदमै सक्रिय बनायौँ हामीले, र सँगसँगै तपाईँको कागजातहरू प्री स्क्रिनिङ गरिसकेपछि उहाँहरूलाई टोकन प्रणालीमा लिएर जाने, टोकन प्रणाली पछि डिजिटल डिस्प्लेहरू हुँदै अनाउन्समेन्ट गर्दै गर्दै अनि सम्बन्धित शाखासम्म प्रत्येक सेवाग्राहीलाई एस्कर्टिङ गर्दै यसलाई तपाईँको उहाँहरूलाई लिएर जाने, त्यहाँसम्म लाने, सम्बोधन गर्ने गरिकन अनि हामीले सेवा प्रवाहको प्रबन्ध मिलायौँ त्यसमा. अनि हरेक कार्यालयको सबै कुना कुनामा तपाईँको अत्यन्त शक्तिशाली, म तपाईँलाई यो यो रेडियो नेपालबाट सुनिरहेका सम्पूर्ण श्रोताहरूलाई पनि म निवेदन गर्छु, तपाईँहरू आएर एकपटक हेर्नुभयो भने हामीसँग हामीले जडान गरेको सिसिटिभी, सिसिटिभीमा फेरि अडियो पनि छ, र त्यो सिसिटिभी 4K टेलिभिजन हेरेको भन्दा पनि क्लियर पिक्चरहरू सहितको सिसिटिभी छ, जुन मलाई लाग्छ नेपालमै पहिलो हुन सक्छ, नम्बर एक. अर्को कुरा, त्योसँग अडियो पनि छ, कहाँ के कुराकानी भइरहेको छ भन्ने पनि तपाईँले लाइभ सुन्न सक्नुहुन्छ. अनि सँगसँगै कहाँ कुन सेवाग्राही अड्क्यो, उहाँको समय अलिकति बढी लाग्यो भने पनि मैले मनिटर गर्न सक्छु र तुरन्त निर्देशन शाखालाई निर्देशन गर्न सक्ने गरी, र प्रत्येक कर्नरमा हामीले वाइफाई नेटवर्किङ सहितको स्पिकरहरू जडान गरेका छौँ. यसरी स्पिकर जडान गरिसकेपछि के भयो भनेदेखि तपाईँको मैले टेलिफोन उठाउनुहोस्, टेलिफोनलाई स्पिकरसँग लगेर जोडिएको छ, जडान गरिएको छ, क्यालिब्रेसन गरेर उहाँहरूले इन्जिनियरहरूले सिन्क्रोनाइज गर्नुभएको छ. अनि हरेक शाखा, हरेक कर्मचारी, हरेक सेवाग्राहीलाई पनि सँगसँगै एकैचोटि सम्बोधन गर्न सकिने प्रणालीलाई हामीले विकास गऱ्यौँ, र त्यो प्रणालीलाई हामीले नाम दियौँ पब्लिक अनाउन्समेन्ट सिस्टम, सार्वजनिक सम्बोधन प्रणाली, सेवाग्राही सम्बोधन प्रणाली भनेर छोटकरीमा पास, PAS, पास पास भनेर. अनि सम्झिन पनि सजिलो होस्, पब्लिक अनाउन्समेन्ट सिस्टमबाट सेवा दिन सकिन्छ भन्ने मोडेलबाट हामीले सेवा प्रवाह गरिरहेका छौँ विगत तीन महिनादेखि. र यही सन्दर्भमा अहिले असाध्यै राम्रो हामीले रेकग्निसन पनि पाएका छौँ, त्यसै गरी फिडब्याक पनि पाएका छौँ। तपाईँले अघि ब्याकग्राउन्डमा भन्नुभयो सोसल मिडियादेखि लिएर अहिले यो मेसेज चाहिँ मलाई लाग्छ सबैतिर गएको पनि छ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ हामीले हाम्रो कार्यालयमा गत विगत 3-4 महिना हेर्नुभयो, 4-6 महिनादेखि गुनासोलाई शून्यमा गाड्न पनि सफल भएका छौँ। यो सँगसँगै हामीले अर्को अभ्यास के गरिरहेका छौँ भने प्रत्येक एक घन्टामा सेवाग्राहीहरूका लागि र कर्मचारीका लागि अनाउन्समेन्टहरू बजिरहने अटोमेसनमा पनि लगिएको छ। त्यो स्पिकरहरू भनेको फेरि मल्टी फङ्सनल स्पिकरको रूपमा तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। कम्प्युटरमा मेसेज के सेट गरिदिने त्यो जसरी तपाईँले अहिले सेट गरेको यो मेसेज नेपालभरि बजिरहेको छ, त्यसै गरी एउटा अड्डाभित्र पनि तपाईँले एउटा मेसेज अनाउन्समेन्ट मेसेज छोडिदिनुभयो भने यति यतिको इन्टरभलमा यो मेसेज गइरहन्छ भन्ने ढङ्गले पनि सेट गरिएको छ। र अहिले 8:57:58 भोइस ओभर म्यासेज जान्छ, आज हामी हिजोभन्दा अझै उत्कृष्ट ढङ्गबाट सेवा गर्न तयार छौँ, तत्पर छौँ भनेर सबै कर्मचारी पुगिसकेका हुन्छन्। 9 बजे कार्यालय समय छ भने हामी कम्तीमा 5 मिनट अगाडि अथवा 10 मिनट अगाडि सबै पुगिसक्छौँ। पुगिसकेपछि तपाईँको भोइस ओभर म्यासेज बज्छ 8:57:58 र त्यसपछि राष्ट्रिय गान बज्छ। राष्ट्रिय गानले त्यो बबरमल एरिया, अघि मैले भनेको होल स्पिकर एरिया, जोन वाइज स्पिकर र कम्प्लिट स्पिकर एकैचोटि एउटै स्पिकरबाट सबैतिर बज्ने वा जोन वाइज स्पिकरबाट बज्ने गरी सिस्टम छ र यसमा सबै स्पिकरबाट एकैचोटि राष्ट्रिय गान बज्छ। राष्ट्रिय गानबाट हामी सुरु गर्छौँ। त्यसपछि क्रमशः एक एक घन्टामा तपाईँको सेवाग्राहीलाई एलर्ट, कर्मचारीलाई एलर्ट, कर्मचारीलाई निर्देशन, सेवाग्राहीलाई रिक्वेस्ट, तपाईँ कृपया बिचौलियाको सहयोग नलिनु होला, कोही कसैको जरुरी छैन, हाम्रा कर्मचारीले फ्रन्ट डेस्क र हेल्प डेस्कबाट सबै सेवा दिन सक्छन् तपाईँलाई, त्यसको लागि हामीले हाम्रा कर्मचारीलाई तत्पर अवस्थामा रेडी टु सर्भ, सेवा गर्नलाई तयारी अवस्थामा हालतमा राखेका छौँ भनेर हामी दिनभरि तपाईँको यो मोडेल के हो भने अब कर्मचारी थुस्स परेर बस्ने, सेवाग्राही आयो भने झर्किने फर्काउने जुन मोडेल छ त्यो मोडेललाई फेज आउट गरेर दिनभरि अफिस हेज टु स्पिक, अफिस हेज टु इन्फर्म, अफिस हेज टु एड्रेस, कार्यालयले तपाईँको एड्रेस गर्नुपर्छ, सम्बोधन गर्नुपर्छ भन्ने प्रणालीमा लग्यो। यो सम्बोधनले के सम्बोधन गर्छ भन्दा पारदर्शिताको सम्बोधन, सेवाग्राहीप्रति जवाबदेहिताको सम्बोधन, अनि त्यसपछि गएर सेवा प्रवाह गर्न सक्षम छौँ भन्ने विषयको सम्बोधन, र निजामती सेवा अथवा समग्र सार्वजनिक प्रशासनमा लागेको धब्बा जुन छ त्यसलाई हामी मेटाउन सक्षम छौँ, सक्छौँ भन्ने पनि सम्बोधन गर्न सक्छ यो प्रणालीले भन्ने हामीले विश्वास लिएका छौँ।
अब यी प्रयासहरूबाट सेवाग्राहीको मन जित्ने प्रयास यहाँहरूले गर्नु भएको छ, र यहाँले अघि स्वयं भन्नुभयो जुन कार्यालयमा सेवाग्राही बनेर एउटा भनौँ नागरिकता बनाउने काममा जाँदा 2 दिन लागेको उदाहरण यहाँले भन्नुभयो, र त्यही कार्यालयको नेतृत्व अहिले यहाँले गर्दै गर्दा एउटा सेवाग्राही यहाँको कार्यालयमा आइसकेपछि त्यो सेवाग्राहीले चाहिँ कति समय कति घण्टामा काम सकेर बाहिर जाने अवस्था आएको छ अहिले आउँछ अहिले
अहिले सेवाको प्रकार तपाईँको पासपोर्ट, नागरिकता, त्यसपछि गएर यो राष्ट्रिय परिचय पत्र पञ्जीकरण तर्फको काम, अनि त्यसपछि गएर नागरिकतातर्फ पनि 3-4 प्रकारका नागरिकता, नाबालकको परिचय पत्र त्यो पनि नागरिकता नै हो, त्यसपछि एनआरएन नागरिकता, त्यसपछि तपाईँको यो नयाँ नागरिकता र प्रतिलिपि नागरिकता लगायतका सेवाहरू हामीले प्रवाह गर्छौँ। र यी सबै सेवाहरू जम्मा सेवाग्राहीको सङ्ख्या जोड्नुभयो भने झन्डै झन्डै 1 दिनमा 1000 जनाले हामी कहाँबाट सेवा लिनुहुन्छ। तर यो 1000 जनाको इनफ्लो र आउटफ्लो, प्रवेश र तपाईँको निस्केर जाँदासम्मको समय तपाईँले हेर्नुभयो भने अहिले सबभन्दा कम राष्ट्रिय परिचय पत्रतर्फ 10-15 मिनट, अनि पासपोर्टतर्फ उहाँलाई पहिले नै टाइम स्लटहरू असाइन गरिएको छ, त्यो अनुसार आउनुहुन्छ अनि उहाँले सेवा लिएर जाँदा 15-20 मिनट, नागरिकतातर्फ त्यो उहाँहरूको शनाखतदेखि लिएर अन्य कुराहरू गर्नुपर्ने हुनाले, अनि त्यसपछि राष्ट्रिय परिचय पत्रमा बायोमेट्रिक समेतका कार्यहरू पनि अघि मैले भनेको टाइम फ्रेमभित्र 10-15 मिनटभित्र सेवा प्राप्त हुन्छ। त्यसपछि पासपोर्टको कुरा मैले भनिहालेँ, अब नागरिकतातर्फ 30-45 मिनटभित्र उहाँहरूले सेवा प्राप्त गर्नुहुन्छ, कोही कसैलाई पनि कहीँ कतै भन्छन् पनि गर्नु परेन, टोकनमा इन्ट्री हुन्छ, टोकन सिस्टममा इन्ट्री, टोकनमा टाइमर छ, टाइम सहित छ, उहाँले सेवा लिएर जाँदाखेरिको पनि टाइम छ, अनि बिचबिचमा टोकन नम्बर यति तपाईँ कता हुनुहुन्छ भनेर अनाउन्समेन्ट पनि फेरि भइरहन्छ। होल एरियाभरि सबै सेवाग्राहीहरू हाम्रो राडारभित्र पर्नुहुन्छ, कोही पनि त्यहाँबाट तपाईँको सेवा नपाउने अवस्था पनि हुँदैन, कसैले भन्छन् पनि गर्नु परेन, मेरो सेवा कता के भयो भनेर हेर्नु पनि परेन, सबै पारदर्शी छ। अनि वर्कसप मोडेलमा हामीले सेवा दिएका छौँ, तपाईँ आएर हेर्न पनि सक्नुहुन्छ, हामीले बेस्ट पोसिबल रिसोर्सहरू म्यानेज गरेर अनि तपाईँको सेवाग्राहीहरूलाई उत्कृष्ट ढङ्गबाट सेवा दिने प्रयास गरिरहेका छौँ। यो गर्दाखेरि सेवाग्राहीको समय बचत भयो, उहाँहरू बिचमा 10-15 मिनट 20 मिनटको वेटिङ टाइम पर्यो भने पनि वाइफाई प्रयोग गर्न सक्नुहुन्छ मजासँग, तपाईँ आफ्नो काम फेरि मोबाइलबाट भइरहने कति कतिपय कामहरू हुन सक्छन् अनलाइनका, त्यो काम पनि सँगसँगै भइरहेको हुन्छ। र जस्तो कसैले कोही सेवाग्राहीको अलिकति लङ्गर टाइम लाग्यो अथवा कसैको प्रक्रिया नपुगेको कारणले उहाँहरू फर्किनुपर्ने पनि अवस्था हुन्छ, त्यसो गर्दाखेरि पनि उहाँहरूलाई एड्रेस गरेर तपाईँको यो यो कारणले गर्दाखेरि सेवा प्राप्त गर्नलाई अलिकति बढी समय लाग्न सक्छ, यो प्रक्रिया पुरा गर्नुहोला भनेर हाम्रो हेल्प डेस्क र फ्रन्ट डेस्कका साथीहरूले पनि उहाँहरूलाई कन्भिन्स गरिकन पठाउनुहुन्छ। कन्भिन्सिङ गरिसकेपछि किन भन्दा निश्चित अवश्य हो, हाम्रा कानुनी प्रक्रियाहरूले गर्दा, हाम्रो ऐन नियमका प्रक्रियाले गर्दाखेरि ती कागजातहरू ती प्रक्रियाहरू पुरा गर्नुपर्ने दायित्व त कसको पनि हुन आउँछ भन्दा म सेवाग्राही भए पनि मेरो पनि हुन आउँछ, तपाईँ सेवाग्राही भएपछि तपाईँको पनि हुन आउँछ, त्यो कुरा पनि हामीले सबैले ख्याल गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ के गर्नुहुन्छ भने तपाईँ खाली हात आउनुभयो कुनै पनि प्रक्रिया, जस्तै एकछिनको लागि नागरिकताको लागि वडाको सिफारिस अनिवार्य चाहिन्छ, अनुसूचित फारममा वडा अध्यक्षले सही गर्नुपर्ने हुन्छ, तपाईँले वडाको सिफारिस बिना मकान आउनुभयो भने त तपाईँ कहाँ जानु पर्यो भन्दा वडामा, यद्यपि वडाले गर्ने सिफारिसलाई पनि हामीले अनलाइनबाट अहिले रिसिभ गरेका छौँ, काठमाडौँभरि जुनसुकै वडाले पनि हामीलाई अनलाइनबाट प्रविन्जीको नागरिकताको सिफारिस चाहिँ अनलाइनबाट पठाइदिन सक्छ, तर त्यो अनलाइन सिफारिस लिनलाई तपाईँ वडामा त जानै पर्यो। यो मोडेलमा हामीले काम गरिरहेका छौँ।
हुन्छ त सिडिओ साहब, आजका लागि समय हामीसँग यति नै रह्यो, यो समयमा विशेष गरी काठमाडौँ जिल्ला प्रशासनले सेवाग्राहीलाई चाहिँ सन्तुष्ट हुने गरी कार्य सम्पादन कसरी गरिरहेको छ भन्ने सन्दर्भमा जानकारी गराइदिनु भयो, र सार्वजनिक निकायले एउटा कसरी यो नागरिक मैत्री भएर सेवा प्रवाह गर्न सक्छन् भनेर उदाहरण पेश गरिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुरा गर्दैथ्यौं काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, विशेष गरी काठमाडौँ जिल्ला प्रशासनले सेवा प्रवाहमा चाहिँ नागरिकलाई चाहिँ पहिलो प्राथमिकता राखेर भनौं न सेवाग्राही मैत्री वातावरणमा विभिन्न सेवा प्रवाह गरिरहेको छ, कसरी सेवाग्राहीलाई चाहिँ बढ़ीभन्दा बढ़ी सेवा सुविधा प्रदान गरेर सहज ढंगबाट छिटो छरितो कार्य सम्पादन कसरी गर्न सकिन्छ भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँ लागि नै परेको छ, र यी यसैको सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, साथी शंकर भण्डारीलाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।